يا أيها الذين هادوا إن زعمتم أنكم أولياء لله من دون الناس. خدا فرما رہا ہے کل میرا حبیب کہیے یا أيها الذين هادوا اے یہودی ان زعمتم اگر تم یہ گمان کرتے ہو یہ وہم رکھتے ہو تمہارا یہ ظن ہے ان زعمتم انکم اولیاء للہ من دون الناس اگر تمہارا یہ زعم ہے کہ تم لوگوں سے ہٹ کر اللہ کے ولی ہو اولیاء ہو ان زعمتم انکم اولیاء للہ اگر تمہارا یہ زعم ہے کہ تم اللہ کے ولی ہو تو کیا کرو فتمنہ الموت موت کی تمنا کرو. اب آپ دیکھیں آیت کا کیا خوبصورت انداز ہے ان کن تم صادقین اگر سچے ہو کس میں اپنے دعوے میں کس دعوے میں دعوی ولایت میں خدا کہہ رہا ہے اگر دعوی ولایت میں سچے ہو تو کیا کرو تمہاری سچائی کی دلیل کیا ہے وہ تمہارا دعویٰ ہے اور یہ دلیل ہے تمہارا دعویٰ کیا ہے کہ ہم اللہ کے ولی ہیں دلیل اللہ کو کیا چاہیے اس دعوے کی صداقت پر خدا کہتا ہے اگر تم اپنے دعوی ولایت میں سچے ہو تو کیا کرو تمنا موت کرو. عجیب آیت ہے اس دعوی ولایت میں اور اس تمنا موت میں آخر ربط کیا ہے. خدا فرما رہا ہے نا کہ اگر یہ یہودیوں اپنے دعوی ولایت میں سچے ہیں تو کریں کیا موت کی تمنا کریں. تمنا اب لفظ تمنا اردو میں بھی بولا جاتا ہے معنی تو اس کا آپ کے لیے واضح ہے. تمنا کا معنی اگر اور آسان کیا جائے تو خواہش طلب. اچھا اب آپ ماشاءاللہ متوجہ ہیں میری بات کی تائید فرمائیں گے اگر درست ہے کہ تمنا طلب خواہش اس شے کی ہوتی ہے جس سے نقصان ہو یا جس سے فائدہ ہو فائدے میں. خدا فرما رہا ہے اگر تمہارا دعوی ولایت سچا ہے تو تمنا کرو طلب کرو خواہش کرو کس کی موت کی. اگر دعوی ولایت سچا ہے تو تمنا موت کرو. یہ دعوی ولایت میں اور تمنا موت میں ربط ہے اس میں تعلق ہے اور خدا ان کے دعوے کی دلیل میں یہ تمنا موت کو ان کے دعوے کی دلیل کی حقانیت کے لیے پیش کر رہا ہے. یعنی اب اس کا معنی منطوق تو یہ ہے کہ تمنا موت کرو اگر تم اپنے دعوے ولایت میں سچے ہو. مفہوم کیا ہوگا کہ جو دعوے ولایت بھی کرے اور موت سے بھی ڈرے اس کا دعوے ولایت جھوٹا ہے. ایسا ہی ہے نا. لیکن سوال تو پھر بھی باقی ہے کہ خدا کیوں کہہ رہا ہے کہ اگر دعوی ولایت ہے تو تمنا موت کرو. سچا ہے اگر دعویٰ. خدا بتانا چاہتا ہے کہ دعوی ولایت اور موت میں ربط کیا ہے. اب وہی جو آٹھ دن عرض کرتا رہا کہ موت کا ولایت کا معنی کیا ہے قرب. خدا کہتا ہے تمہارا دعویٰ ہے نا کہ ہم اللہ کے ولی ہیں اللہ کے قریب ہیں اور خدا کہتا ہے اگر میرے قریب ہو یا میرا قرب چاہتے ہو اگر میرے قریب ہو یا میرا قرب چاہتے ہو تو یہ کیسے ہو سکتا ہے کوئی میرا قرب بھی چاہے اور اس شے سے دور بھی ہو جائے جو میرے قرب کا سبب بن رہی ہے. وہ کون سی شے ہے؟ خدا کہتا ہے جب تک انسان اس جسم عنصری کے قید خانے میں قید ہے وہ حقیقی آزادی اور حقیقی قرب الہی کو پہچان ہی نہیں سکتا. لہذا کہا یہ کیسا میرا ولی ہے کہ ادھر دعوی ولایت بھی ہے اور ادھر یہ اسی قید خانے میں رہنا پسند بھی کر رہا ہے. توجہ فرما رہے ہیں. خدا کہتا ہے کیسا ولی ہے اور کیسا دعوی ولایت کہ ادھر دعوی ولایت بھی ہے کہ ہم اللہ کا قرب چاہتے ہیں. خدا کہتا ہے میرا قرب بھی چاہتے ہو اور جو میرے قرب کی منزل پر فائز کرنے والی شے ہے اس سے فرار بھی کر رہے ہو. اللہ نے کہا اگر ان کا دعوی ولایت سچا ہوتا تو تمنائیں मौत करते। अब आपके लिए बात संगीन ना हो जाए, आसान करूं, बस ये आयत बता रही है जहां दावा विलायत सच्चा होगा वहां मौत का इंतजार होगा, और जहां दावा विलायत झूठा होगा वहां मौत से फरार होगा। अब अगर कोई दावा विलायत करके मैदान से फरार करता नजर आए तो समझ लेना अल्लाह का वली नहीं है, अल्लाह का वली नहीं है। यार ये कैसे हो सकता है कि दावा विलायत भी सच्चा हो और उस शय से फरार भी कर रहा हो जो अल्लाह के कुर्ब का सबब बन रही है। मैंने बेरब्त बात नहीं की, अब आप तवज्जो फरमाएं। कुरान मजीद सूरह जुमा की ये आयत बता रही है जहां दावा विलायत सच्चा हो वहां तमन्नाए मौत होती है, वहां मौत से फरार नहीं होता, मौत का इंतजार होता है, मौत का इस्तकबाल होता है। अब मुझे कोई ऐसी जगह नजर ना आई जहां जिंदगी से ज्यादा मौत का इंतजार नजर आए या मौत का इस्तकबाल नजर आए, मुझे तारीकी में वो रोशन चराग नजर आए। तवज्जो फरमा रहे हैं, मुझे तारीकी में वो रोशन चराग नजर आए कि हुसैन चराग बुझा के बताना चाहते थे कि जो दुनिया की तारीकियों में भी हिदायत के चराग बन जाएं वो करबला वाले हैं, वो करबला वाले हैं, वो करबला वाले हैं। अब आपको इस आयत का मिसदाक अगर ढूंढना है, मेरी बात आया ना हो, अगर आपको इस आयत का मिसदाक ढूंढना है, जिंदा मिसदाक और मुजस्सम मिसदाक ढूंढना है और एक जगह ही इतने वली देखने हैं कि एक नहीं, अगर हमने 80 साल के बुजुर्ग को देखा तो मौत के लिए वही इस्तकबाल और इंतजार नजर आया, और अगर 13 साल के बच्चे को देखा तो वही मौत का इस्तकबाल नजर आया। बल्कि मैंने परसों ही ये जुमले कहे कि जब पूछा गया कि आपके नजदीक मौत क्या है, 13 साल के बच्चे से, मैं बच्चा कह रहा हूं, 13 साल का तो अभी वो लड़कपन से निकला ही नहीं, और पूछने वाला इमाम वक्त, बस पता चला इमाम को 13 साल के कासम की मारिफत पे इतना यकीन था। अल्लाह अकबर, इमाम बताना चाह रहे थे कि यहां आने वाला 13 साल का कासिम भी इतनी मारिफत की बुलंदी पर है कि अगर कुरान की आयत का मिसदाक अकमल ढूंढना है तो सिर्फ मुझे ना देखो, मेरा 13 साल का कासिम भी वही फायज है, वही फायज है। और जब इमाम ने पूछा तेरे नजदीक मौत क्या है तो क्या कहा, अल मौत इंदी अहला मिन अल असल, मेरे नजदीक मौत शहद से ज्यादा शीरी है। मैंने ये जुमले परसों कहे तो अंदर वो मेरे बुजुर्ग हैं, उन्होंने कहा कि आगा मोहसिन किराती ने एक बड़ा प्यारा जुमला इसी से मुताबकत रखते हुए कहा है। क्या इस्तदलाल किया है आगा मोहसिन किराती ने, क्या फरमाते हैं कि जब हजरत इस्माईल अलैहिस्सलाम को इब्राहिम ने कहा, वो भी 13 साल के थे, जब कहा कि बेटा मैंने ख्वाब में देखा है अन्नी अजबहों का, मैं तुम्हें जिबा कर रहा हूं, मां जाता रहा, बेटा तेरी क्या राय है, तो क्या कहा 13 साल के इस्माईल ने कहा के या अबतिफ अल मा तो उमर, बाबा जान वो करें जिसका आपको हुक्म दिया गया, लेकिन आगे क्या कहा, सताजेदोनी इंशा अल्लाह हो मिन साबरी, अगर खुदा ने चाहा, अगर खुदा ने चाहा तो मुझे साबरीन में पाओगे। सब्र होता है मुसीबत पर, अगरचे मकाम इस्माइल जबीहुल्ला है लेकिन फिर भी अल्फाज में कहा कि मुझे साबरीन में पाएंगे। लेकिन 13 साल के कासिम ने क्या कहा, अल्लाह अकबर, ये नहीं कहा कि चचा आप मुझे साबरीन में पाएंगे, कहा मेरे लिए मौत शहद से ज्यादा शीरी है, कोई चीज उसी वक्त किसी के लिए लज्जत बख्श बनती है जब मुसीबत ना रहे। काश मेरी बात पहुंच जाए। किसी के लिए कोई शय उसी वक्त लज्जत बख्श। शीरी का माना यही है ना कि मेरे लिए लज्जत का सबब है, लज्जत का सबब है। किसी चीज से लज्जत हासिल तभी होती है जब वो इंसान के लिए बोझ ना हो। ऐसे ही है ना। तो कासिम क्या कह रहे हैं, क्या कह रहे हैं, मेरे लिए मौत शहद से ज्यादा यानी लज्जत बख्श है। बताया चचा जान मेरे लिए मौत मुसीबत नहीं, तेरी पैरवी में और यजीदियत से टकरा के मरना, कहा ये मुसीबत की मौत नहीं, ये मकामे शुक्र है, ये मकामे शुक्र है, ये मकामे सब्र नहीं है, ये मकामे शुक्र है। ये देखो करबला वाले, ये है वो विलायत। मेरी बात तवज्जो फरमाएं, ये है वो विलायत जो हुसैन करबला में देना आए थे। यानी हुसैन इंसानों को आजाद करके विलायत तागूत से निकाल कर विलायत खुदा में ला रहे थे। और जब इंसान विलायत खुदा में आ जाए उसके लिए जीना मरना बराबर है, उसके लिए जीना मरना बराबर है। उसलिए उसके बाद उसके लिए ये मुश्किल मरहले नहीं है, उसके लिए आसान हो जाती हैं, ये राहें आसान हैं। क्यों? चूंकि वो विलायत खुदा में आ गया, विलायत खुदा में आ गया, उस वक्त ये मरहला आसान होता है। लेकिन आज शबे आशूर है ना, तवज्जो फरमाएं थोड़ी, अभी मैं मुसाहिब से दूर हूं। मेरे इमाम ने शबे आशूर मोहलत मांगी है ना, रिवायात में है ना, किस लिए है? माशाल्लाह ऊंची बोले, कौन सा डर है आपको? इबादत के लिए क्या मांगी? मोहलत। किसने? हुसैन इब्ने अली ने। किस लिए? इबादत के लिए। बताया कि मकसद करबला क्या है? नहीं, तवज्जो फरमा रहे हैं आप, बोले ना बोले तवज्जो जरूर फरमाएं। हाँ, मेरी आपसे गुजारिश है अजीजों, मेरे मौला ने एक रात की मोहलत मांगी। अब मैं जो जुमले कह रहा हूँ, पढ़े लिखे चेहरे होते हैं, दोस्त होते हैं, मैं कोई सोच सकता है जिसे मारफत इमाम हो कि इमाम एक रात जिंदगी चाहते हैं? इमाम एक रात, जहाँ 13 साल का कासिम कह रहा है मौत शहद से ज्यादा शरी है, उसके इमाम का क्या मकाम है? तो ये क्यों चाहिए एक रात, क्यों चाहिए? तवज्जो फरमाएं। इमाम ने कहा मुझे वो जिंदगी नहीं चाहिए, वो जिंदगी नहीं चाहिए जिस जिंदगी में बंदगी ना हो। मेरी बात नहीं पहुंची है, लेकिन अगर मुझे बंदगी के लिए एक रात भी मिले तो ले लूंगा। तो करबला वालों, हुसैन इब्ने अली ने बताया कि करबला बंदगी से जुदा होती नहीं, और जहां बंदगी और करबला जुदा हो जाए वो करबला नहीं है। लिहाजा जो तुम्हें करबला के नाम पर, नहीं लफ्ज बदल देता हूं, जो तुम्हें हुसैन इब्ने अली के नाम पर बंदगी से दूर कर रहा है, उसका ना हुसैन से ताल्लुक है ना खुदा से ताल्लुक है। मेरा मौला तो एक रात की मोहलत लेकर इबादत कर रहा है, और बंदगी की क्या उस रात मिसाल कायम हुई? क्या मिसाल कायम हुई? फौज अश्किया का सिपाही कहता है, कहता है सारी रात मुझे उन खैमों से तस्बीह और तकदीस की सदाएं आती रही। ऐसे तो मेरे मौला ने नहीं कहा था कि ये उस शाख की सरजमीन है, करबला आशिकों की सरजमीन है। नहीं, आपको करीब करता हूं मजलस की मानवियत को बाकी रखते हुए, शबे आशूर है लिहाजा फजाइल उस तरह भी नहीं पढ़ना चाहता, आपके कुलूब को नजदीक करता हूं। कल रोजे आशूर है इंशाल्लाह, रात और उलमा बुजुर्ग आ रहे हैं, वो और पहलू बयान करेंगे। मैं कल 1 बजे कुछ और भी बयान कर दूंगा। जी तो दोस्तों, करबला आशिकों की सरजमीन है, करबला आशिकों की सरजमीन है ना होती तो वो जब कहा था इब्ने ज़ियाद ने, अल्लाह ने तुम्हारे साथ क्या किया, तो मेरी बीवी ने क्या जवाब दिया? किस हालत में? हाथ पसे गर्दन है, सामने बेटों के भाइयों के अजीजों के सर हैं, सात बीबियां हैं, मुखदरात इस्मत है, चार साल की सकीना है, एक भतीजा है गले में तौक है, दूसरे भतीजे के गले में भी तौक है, वो दो मासूम इमाम और इब्ने ज़ियाद वो मुतकब्बराना लहजे में कहता है अल्लाह ने तुम्हारे साथ क्या किया। सुनेंगे बीबी का जवाब, फरमाती है मार रई तो इल्ला जमीला, मैंने सिवाय जमाल के कुछ नहीं देखा। नहीं, जलाल और जमाल दो इस्तलाहें हैं ना, जलाल में अल्लाह का गजब गालिब होता है, जमाल में अल्लाह की रहमत गालिब होती है। सुने, ये जो जाहिर है ना करबला का, ये जलाल है और इसका बातिन जमाल है। और ये वही बीबी कह सकती है मैंने जमाल देखा जिसकी जाहिर पे नजर ना हो, जिसकी उस बातन पे नजर हो। बीबी कह रही है तू इन मुसाइब और मुश्किलात को उसका गजब समझ रहा है और मैं इन मुश्किलात को उसकी तरफ से रहमत समझ रही हूं। कैसे? कहा अल्लाह हम दोनों को आजमा रहा है, अल्लाह दोनों को आजमा रहा है, तू अल्लाह के गजब का शिकार हो रहा है, हुसैन का कातिल बन के और हुसैन राह खुदा में कुर्बानी दे के रहमत इलाही का मुस्तहक हो रहा है। नहीं, जुमले बदल देता हूं, अजीजो बीबी की निगाह जाहिर पे नहीं थी, बीबी की निगाह बातिन पे थी। और बातन वही देख सकता है जिसका अपना बातन रोशन हो। मकाम सैयदा ज़ैनब को कौन पहचाने? बीबी कह रही है जिसे तू गजब समझ रहा है मैं रहमत समझ रही हूँ, तू जलाल समझ रहा है मैं जमाल समझ रही हूँ, तू इसे अल्लाह की तरफ से मुसाइब और मुश्किलात को नाराजगी समझ रहा है, मैं जानती हूँ वो उसे ही आजमाता है जिसे अपना समझता है। ये करबला का पहलू कहाँ बयान होगा? ये करबला का पहलू अगर सामने हो तो फिर दिल में इन मुसाइब और मुश्किलात को देखते हुए भी वो रंज, वो गम, वो तकलीफ नहीं आएगी। खुदा की कसम, करबला आज भी आपके लिए एक ऐसा मजबूत सतून है कि मैंने मजालस के सिलसिले में पंजाब के कोने कोने में जाने का इत्तफाक हुआ, पंजाब से बाहर भी जवान बेटे लोगों के चले गए, मजलिस रखते हैं और फरमाइश करते हैं, हुक्म करते हैं किबला उसका मुसाइब पढ़े। तो आज भी वो मुसाइब इस मुसीबत को भुला देता है। ये है आज भी करबला वालों का कमाल, वही करबला है मेरे दोस्तों। ये करबला की सरजमीन, ये बंदगान हकीकी, ये खुदा की सरजमीन है। नहीं, लफ्ज बदल देता हूं, अगर तुमने कायनात में वली हकीकी देखने हैं तो करबला वाले हैं, ये वली खुदा हैं। इसीलिए तो इनका गिरने वाला खून खाक को खाक शिफा बना गया, ये खाक खाक शिफा बन गई, कायनात में कोई खाक खाक शिफा नहीं। वो रिवायत याद है ना जो मैंने किसी मजलिस में पढ़ी थी कि सरकार दो आलम या किसी मासूम की रवायत है, तीन खसूसियात अल्लाह ने सैयदुश्शुहदा को अता की हैं, तीन कौन कौन सी? मासूम फरमाते हैं पहली खसूसियत जअलल्लाहुल इमामत फी ज़ुर्रियते, वो कयामत तक जो इमामत बाकी है वो ज़ुर्रियत हुसैन में है। तवज्जो फरमा रहे हैं, वो जो आखिरी आ रहा है वो भी फरजंदे हुसैन है, फरजंदे हुसैन है। फरमाया अल्लाह ने पहली अजमत हुसैन को ये दी, वो इमामत इब्राहिमी, वो हसनैन तक तो आई लेकिन अब आगे जब चली तो नस्ल हुसैन में चल गई। दूसरी फरमाते हैं इस्तजाबत दुआ तहत कुब्बते, वो कुब्बा हुसैनी के नीचे की जाने वाली दुआ को अल्लाह ने मुस्तजाब कर दिया है। तीसरा फरमाया शिफा अनफी तुरबत, अल्लाह ने तुरबत हुसैन में शिफा रखी। मैं چند جملے کہہ دیتا ہوں تاکہ آپ متوجہ ہو جائیں اور پھر مصائب کی طرف جاؤں. میرے دوستو تربت حسینی میں شفا رکھ دی, شفا رکھ دی تربت حسینی میں. اب میں معذرت کے ساتھ, میری عادت نہیں تجاوز کرنے کی, ہر پہلو دیکھ رہا ہوتا ہوں اپنی گفتگو کا, لیکن یہ بات کہنے میں حق بجانے بو, بڑی عظمت ہے مکے کی حرم خدا, بڑی عظمت ہے مدینے کی حرم نبوی, بڑی عظمت ہے نجف کی حرم امیر المومنین, بڑی عظمت ہے کاظمین کی بقی کی. یہ تمام عظمت والی جگہ ہے, لیکن روایت نہیں ملتی کہ یہاں شفا ہے. مکے کی سرزمین میں امن ہے, عظمت ہے, لیکن اس کی خاک میں شفا نہیں کہا, روایت نہیں ہے. مدینے کی خاک بڑی عظیم لیکن نہیں کہا. نہیں, کوئی میری بات کو اور انداز میں نہ لے لے, باتیں تو دوسروں تک بھی پہنچتی ہیں. آج ہی میرے گجرانوالا سے دوست اہل سنت ہے, کہتے ہیں جی میں نے گھر میں ڈش لگائی, وہ ہدایت ٹی وی پہ آپ کی تقریب, تو اب لوگ دوسرے بھی سنتے ہیں. اب توجہ فرمائیں, جو بات دلیل کے طور پہ کہہ رہا ہوں, شیعہ سنی سب نے یہ روایت لکھی نا, سب نے لکھی کہ سرکار دو عالم نے حضرت ام سلمہ کو وہ خاک دی. کون سی خاک دی؟ کربلا کی خاک, کربلا کی خاک دی. اچھا سرکار دو عالم نے جب خاک دی تو خود کہاں تھے؟ مدینے, مدینہ میں خود, اور خاک دی کربلا کی. ابھی سمجھ جائیں, میرا رسول مدینے میں بیٹھ کے کربلا کی خاک دے رہے ہیں, اور دے کسے رہے ہیں؟ اپنی زوجہ کو. اور دینے کے بعد کیا کہہ رہے ہیں؟ کہتے ہیں اسے سنبھال کے رکھ. مدینے میں کربلا کی خاک اعجاز نبوت سے لائی جا رہی ہے اور حضرت ام سلمہ کو پہنچائی جا رہی ہے, اور حکم ہو رہا ہے اسے سنبھال کے رکھ. علامہ ڈاکٹر طاہر القادری لکھتے ہیں کہ جب خاک دی, امام حسین علیہ السلام کی عمر 5 سال, اور جب شہادت ہوئی تو کتنی عمر تھی؟ 61 ہجری, اور 2 ہجری, 3 ہجری ولادت, 4 ہجری, اب کتنی ہو گئی؟ 57 سال. 57 5 معانس کریں تو 52 سال بی بی نے وہ خاک پاس رکھی. اب 52 سال نصف صدی کوئی شے سنبھال کے رکھے, ایسے ہی تھوڑا رکھ لیتا ہے بھائی. اگلی بات, بی بی نے یہ خاک مقدس سمجھ کے رکھی یا نہیں رکھی؟ نا تو دی کس نے؟ میرے رسول نے. تو رسول خاک دے کے کہہ رہے ہیں سنبھالو. ابھی پتا چلا کہ کربلا کی خاک دینا کس کی سنت ہے, اور گھر میں رکھنا کس کی سنت ہے. تو اگر اس کربلا کی خاک میں خصوصیت ہی نہیں تھی تو دینے کی ضرورت کیا تھی؟ تو دینا بتا رہا ہے کہ پیغمبر کی نظر میں کربلا کی خاک میں ایک ایسی خصوصیت ہے کہ نبی خدا یہ خاک خود ہدیہ کر رہے ہیں. اور اس بی بی کی عظمت کو سلام جس نے 52 سال یہ خاک سنبھال کے رکھی. کہاں رکھی؟ میرا دل کہتا ہے بی بی نے وہی رکھی جہاں قرآن رکھتی تھی, اور رکھی نا تو اب گھر میں بھی رکھا اور ہدیہ نبی سمجھ کر رکھا. اور پیغمبر نے کہا اس خاک میں شفا ہے. کوئی یہ نہ کہے آپ مدینے کی عظمت کو کم سمجھتے ہیں, نہیں, تو پھر یہ کیا کہہ رہے ہیں؟ کہہ رہے ہیں پیغمبر جہاں ہیں وہاں کی خاک میں شفا نہیں, اور جہاں حسین ہے وہاں شفا ہے. دوستو یہی تو حدیث کا معنی ہے, حسین امنی وانا من حسین. نہیں توجہ فرمائی, بات واضح کروں, اگر میرا نبی مدینے کی خاک دے دیتے تو قیامت تک پتہ کیسے چلتا کہ نبی حسین سے کیسے ہے, سید الانبیاء حسین سے کیسے ہیں, کیسے پتا چلتا؟ چونکہ لوگ بہانہ بنا لیتے. پیغمبر نے کہا مدینہ بھی اسی کا ہے جس کی کربلا ہے, مدینے سے بھی اسی کا تعلق ہے جس کی کربلا ہے. کیوں دی یہ عظمت؟ کیوں دی یہ عظمت؟ چونکہ کربلا میں ایسا کارنامہ ہوا ہے, کربلا میں ایسا کارنامہ ہوا ہے جس کارنامے نے قیامت تک کے لیے مکہ اور مدینہ کو بچا دیا ہے. یہ کربلا کی عظمت, یہ کربلا کا مقام, یہ کربلا کو جو قبلہ عشق و عمل بنایا گیا اسی لیے بنایا گیا. اور خدا کی قسم دنیا جیسے جیسے وقت گزر رہا ہے جاذبیت کم ہوتی ہے. یہ کیسا اللہ کا نظام ہے, جیسا جیسا وقت گزرتا جا رہا ہے کربلا کی طرف جاذبیت بڑھتی جا رہی ہے. نہیں, اللہ چاہتا ہے ان قتل الحسین حرارتا فی قلوب المؤمنین. اللہ چاہتا ہے یہ حرارت قتل حسین ہمیشہ ہمارے سینوں میں جلتی رہے, شعلہ بر رہے. کیوں؟ چونکہ جب تک یہ آگ سینوں میں رہے گی وہ قیام حسینی پہ نظر رہے گی, اور جب تک قیام حسینی پہ نظر رہے گی مقصد حسین سامنے رہے گا. مقصد حسین کیا تھا؟ دین بچے, دین بچے. تو دین کوئی پڑی ہوئی شے ہے جو بچ جائے؟ دین کے بچانے کا نام ہے اصول اور فروع کو بچانا. بس آخری جملے کہہ رہا ہوں, آج کی مجلس کا یہی پیام سمجھنا میرے دوستو, دین کو بچانے کا نام ہے اصول اور فروع دین کو بچانا. تو اگر کہیں اصول دین بھی پامال ہو رہے ہو اور فروع دین بھی پامال ہو رہے ہو, سمجھ لینا وہ حسین کے نام پہ کچھ اور ہو رہا ہے. جہاں اصول اور فروع دونوں کا مذاق اڑایا جا رہا ہو, ہمارے اصول دین میں پہلی اصل توحید ہے, پھر عدل ہے, پھر نبوت ہے, پھر امامت ہے, پھر قیام. میں وہ جملہ جو پہلی مجلس میں کہا تھا آخری دفعہ دہرا کے آپ کو وہ پیغام پھر دینا چاہتا ہوں. میرا بعنوان شیعہ اگر کوئی کہے کلمہ پڑھو تو میں کلمہ ایسے ہی پڑھوں گا, لا الہ الا اللہ محمد علی. بس یہ ترتیب شیعت کی ہے, جو اس ترتیب کو بدلے وہ شیعہ ہے. بس توجہ فرمائی ہے, جو اس ترتیب کو برعکس کرنے کی کوشش کرے وہ شیعہ نہیں. میرے عقیدے میں لا الہ الا اللہ پہلے ہے, پھر محمد رسول اللہ ہے, پھر علی و ولی اللہ ہے. میں کائنات میں بعد از خدا مصطفیٰ کو برتر سمجھتا ہوں, اور ہمارے کلمے میں بھی خدا کے بعد پہلے مصطفیٰ کا تذکرہ ہے, اور عظمت مصطفیٰ مجھے آگے ہی نظر آتی ہے, کیونکہ میرا علی کہہ رہا ہے کہ میں تیرے غلاموں میں سے غلام ہوں. جو اس ترتیب کو بدلے سمجھ لینا وہ شیعت نہیں پہنچا رہا, وہ کچھ اور پہنچا رہا ہے. اور میرے دوستو, اس دین کی قدر و منزلت کو کم نہ سمجھو. اس دین کے لیے کوئی چھوٹی ہستیاں گئی ہیں؟ اس دین کی قدر و منزلت کم سمجھ رہے ہو؟ یہ دینی غیرت, یہ دینی حمیت نہ ہو تو پھر کربلا برپا ہوتی ہے, تاکہ لوگوں میں دینی حمیت اور غیرت کو جگایا جائے, جگایا جائے. کل عرض کروں گا, مولا حسین اگر مدینے میں رہتے تو محفوظ رہتے, مکے میں رہتے تو بچ جاتے. یہی فرق تھا. لوگ حسین ابن علی سے کہہ رہے تھے نہ جائیں, نہ جائیں, نہ جائیں. کیوں؟ علامہ ذی شان حیدر جوادی کہتے ہیں دونوں میں فرق ہے. کیوں؟ کہتے ہیں جو کہہ رہے ہیں نہ جاؤ, انہیں حسین سے پیار ہے اور حسین کو دین سے پیار ہے. ہر کوئی وہی شے بچاتا ہے جو اسے پیاری ہو. جنہیں حسین سے پیار تھا ایسے بھی تھے جو کہتے تھے نہ جاؤ. حضرت عبداللہ ابن عباس, حضرت ام سلمہ, یہ کوئی مغرض نہیں تھے, لیکن انہیں حسین سے محبت تھی. وہ چاہتے تھے حسین بچے, حسین چاہتے تھے میں بچوں نہ بچوں دین بچے. آج حسینی کون ہے؟ حسینی کون ہے جو صرف سیاہ کپڑے پہن لے معذرت کے ساتھ, جو صرف سیاہ کپڑے پہن لے, جو روزے عاشور مجلس میں آ جائے, جو خانہ پوری کر لے؟ معذرت کے ساتھ یہ باتیں کر رہا ہوں. 10 دن آ کر آپ نے فرض پورا کر لیا, پورا کر دیا؟ نہیں, یہاں تو تربیت ہونی تھی جو سارا سال پہ محیط رہتی, سارے سال پہ محیط رہتی. میرے دوستو, میرے عزیزو, میرے بھائیو, جو بات کہنا چاہ رہا ہوں وہ یہی ہے, اس کا خلاصہ یہی ہے. خدا کی قسم, ہم تو سوچتے ہیں کہ دین اتنا عظیم شے کہ جس پہ زینب کا پردہ قربان کر دیا جائے, उस दीन की कोई कदरों मंजिलत ना रह जाए, कोई कदरों मंजिलत ना रह जाए। जिस दीन के लिए मेरा मौला हुसैन अपने नाने का दर छोड़ दे, क्या मामूली बात है? हुसैन इब्ने अली का नाना के रोजे को छोड़ना मामूली बात, मक्के को छोड़ना मामूली बात है। वो सहरा में चली गई मुखद्दरात इस्मत को लेके। मेरे दोस्तों, बाज बातें सोचना कहना आसान है, सोचना मुश्किल है और करना उससे भी मुश्किल। नहीं, मैं जो बात कह रहा हूं सोचे, इंसान इंसान की गैरत कहां होगी? लेकिन जहां सैयदुल शुहदा की गैरत है, खुद सोचे वो हुसैन अपनी मुखद्दरात इस्मत को लेके बियाबानों में क्यों आ गया? बताया, जब दीन खतरे में हो तो ये नामूस भी कुर्बान करनी पड़ी तो कर दूंगा, कर दूंगा। और वो शब आ गई जिसे शब आशूर कहते। उलमा अक्सर इस शब की एक वाकया बयान करते हैं कि इस शब इमाम हुसैन ने इस शब को तकसीम किया है। इमाम आदिल है, तकसीम किया है मुख्तलिफ लोगों के पास, असहाब अंसार और खवातीन के पास गए हैं ना, एक एक खैमे का चक्कर लगाया है। और मेरे मौला हुसैन ने उन खैमों के करीब जो आवाज़ें सुनी हैं, हर माँ ने अपने बेटे को नसीहत की है, और उन नसीहतों में भी एक कमाल है। वो अल्लामा मूसा बे की किताब जामिउल मुसाइब पढ़ रहा था, फरमाते हैं हर बीबी ने अपने बेटे को सामने बिठाया, हर बीबी एक ही बात कह रही थी, मेरा लाल कल ऐसी वफा करना कि बतूर के सामने शर्मिंदगी ना हो। कैसी माएं हैं, कैसी माएं हैं, करबला वाली माएं, कैसी माएं हैं। और वो असहाबे हुसैन, उनका तो अंदाज ही अलग है। और मेरा मौला वो चलते हैं ना रात की तारीकी में, रिवायत है कि वो इमाम का सहाबी या पीछे पीछे आता है नाफे, जब पीछे पीछे आ रहा है ना, इमाम ने कदमों की आहट सुनी और पलट कर देखा, रुक गया। इमाम ने कहा करीब आओ, करीब आया, कहा खैर है, क्यों आ रहे हो? करीब आए, कहता मौला आप जब निकले हैं ना खैमों से बाहर उस मक्तल की तरफ, तो मेरे दिल में ख्याल आया रात की तारीकी है, कोई दुश्मन आप पर वार ना कर दे। तो मैंने कहा पीछे आहिस्ता आहिस्ता चलता हूं, अगर किसी का सूए कस्त बलून का हो तो यह गुलाम काम आ जाए, लेकिन आपके कोई करीब ना आने पाए। आप मतवजे हैं, ये शबे आशूर है, ये शबे आशूर है। सहाबी हुसैन कहता है मौला मेरे दिल में ख्याल आया कि कोई आपके करीब भी ना आने पाए, और मिल के कहें ऐ सहाबी हुसैन आज की शब तो इतना ख्याल है, जरा कल सुबह भी होने दो। बस आजादा इमाम ने कहा अब आओ, आ गए हो तो तुम्हें बताऊं। इमाम ने कहा वहां हुर गिरेंगे, वहां मुस्लिम गिरेंगे, वहां हबीब गिरेंगे, वहां फुलां की मक्तलगाह बनेगी, वहां मेरे पर्दे का मुहाफिज अब्बास होगा, वहां मेरा अकबर होगा। कहते हैं इमाम हर जगह दिखाते दिखाते एक नशेबी जगह पर आए, जब नशेबी जगह पर आए ना, कहा तू यही रुक जा, रुक जा। क्यों? कहा यहां जा रहा हूं मौला, ये कौन सी जगह है? कहा ये वो जगह है जहां बतूल का पाला। अब सुनोगे, मैं ये रिवायत नहीं पढ़ता था, मैंने खुद पढ़ी है इसलिए पढ़ रहा हूं। जब कहा ना यही ठहर जा, कहता मौला मैं हूं या आप हैं? इस रात की तारीकी में खैमों से दूर हैं, मौला मैं तो आपके साथ साथ हूं, ये मुझे किसी बीबी के रोने की आवाज आ रही है, मौला ये कौन है? कहा वही है जिसका घर लूट रहा है। बस अदादारो, मैंने लंबा मुसाइब तो नहीं पढ़ना, मैंने गुज़श्ता दिनों में एक दिन भी किसी सहाबी हुसैन की मुसीबत नहीं पढ़ी। आज चाहता हूँ छोटे छोटे जुमलों में
چند مصیبتیں آپ کے سامنے انہی اصحاب کی عرض کر دو، لیکن آج کی شب ایک مہمان آیا ہے، سمجھ گئے ہو؟ آج کی شب ایک مہمان آیا ہے. کون؟ کون؟ بیٹا پاس ہے، مسترب ہے، حرکتوں میں مسترب ہے، دائیں بائیں جا رہے ہیں. ایک دفعہ بیٹے نے کہا بابا خیر تو ہے؟ کہا بیٹا بہت بڑا جرم ہو گیا. کیا ہوا؟ کہا بتول کے بیٹے کو روک لیا. بابا اب چاہتے کیا ہو؟ کہا چاہتا ہوں جہنم سے جنت چلا جا. بابا پھر دیر نہ کر. کہا جانا تو چاہتا ہوں، کیسے جاؤں؟ بابا کوئی انداز آپ کے ذہن میں ہے؟ کہا ایک کام کر، بیٹا ہے علی، باپ ہے حر. کہنے لگا میرے ہاتھوں کو باندھ دے بیٹا، میرے ہاتھوں کو باندھ دے. بابا کیوں؟ کہا اس لیے کہ مجرم جب جاتا ہے تو احساس جرم کے ساتھ جانا چاہیے. ہاتھوں کو باندھا اور دونوں باپ بیٹا چلے، باپ بیٹا چلے، ادھر چلے اور آنکھوں میں شرمندگی ہے، ہر جا رہے ہیں. عزاداروں اب ادھر کا کرم بھی بتاؤ، ادھر کی توبہ اور ندامت تو آ گئی نا، اب ہر چلے. ادھر ہر سامنے آئے، ابھی چند قدموں پہ تھے، بطول کے باپ بیٹے نے کہا عباس، قاسم، اور محمد، اکبر جلدی کرو، میرا مہمان آ رہا. بطول کا بیٹا تیرے کرم پہ قربان، قریب آئے، ہاتھ کھولے اور گلے سے لگا لیا. اگلا جملہ سنیں گے، ہر کہتا مولا شرمندہ ہوں. کہا ہر یہ نہ کہہ، یہ نہ کہہ، لیکن تو ایسے وقت میں آیا ہے جب میرا اصغر بھی پیاسا ہے. ہر ایسے وقت میں آیا ہے جب میری سکینہ بھی پیاسی ہے. بس عزادارو یہ تو حسین ہے نا، خیموں میں صدا پہنچی. بی بی نے پوچھا یہ شور کیسا ہے، تکبیر کی صدائیں کیسی ہیں؟ کہا گیا ہر آگے. بس اب ایک پیغام گیا اور ہر سے رہا نہ گیا، سر پیٹنے لگا. جانتے ہو کیا پیغام تھا؟ جناب فضا آئی، کہنے لگی ہر بطول کی بیٹیاں کہتی ہیں بھائی ہر ہمارا سلام. کہتا ہے میں غلام کہاں اور بطول کی بیٹیاں کہاں؟ بس عزادارو یہ کربلا کے شہداء میں ہر کو مقام حاصل ہے نا، ہر کو مقام حاصل ہے. اپنے بیٹے کو پہلے بھیجا، جاؤ بیٹا جاؤ، میرے مولا حسین پہ قربان ہو جاؤ. جب گیا ہے علی ابن حر، گیا اور زین سے زمین پر آیا. اب حر اٹھے، ارادہ کیا کہ جاؤں بیٹے کا لاشا اٹھا کے لاؤں. حر کہتا ہے میرے شانے پہ ایک ہاتھ آیا، ہاتھ آیا، مڑ کے دیکھا تو کیا دیکھا؟ حسین، حسین کھڑے ہیں. حر تو نہ جانا، تو نہ جانا. مولا کیوں؟ کہا باپ ہے، بیٹے کا لاشا کیسے اٹھائے گا؟ اور مل کے کہے مولا ابھی غلام کا بیٹا گرا تو آپ نے کہا نہ جانا. ہائے جب اکبر! ایک دوست نے کہا ہے آپ نے حضرت علی اکبر کی شہادت نہیں پڑھی تھی، دو جملے پڑھا دیتا ہوں، پڑھا دیتا ہوں. عزاداروں میں نے پڑھا تھا نا پانچ محرم کو کہ اکبر جب چلنے لگے تو خیموں میں ایک ماتم ہوا. اب جانتے ہو ادھر ہر کا بیٹا گرا تو میرا مولا جلدی جلدی گئے اور اٹھا کے لائے، اٹھا کے لائے. لیکن جب اکبر زین سے زمین پر آئے، زین سے زمین پر آئے، اب حسین نے ایک نوحا پڑا. کیا نوحا پڑا؟ کہا دنیا بعد کل آفا، اکبر تیرے بعد اب دنیا رہنے کے قابل نہیں رہے. میں ہر سال یہ جملہ پڑھتا ہوں، مولانا غلام عباس رئیسی کا نام لے کر کہتے ہیں اکبر کتنا پیارا ہے، کتنا پیارا ہے۔ جب اکبر کا سر دربار شام میں پہنچا تو یزید کی نظر پڑی، کہنے لگا یہ کس کا سر ہے؟ کہا گیا حسین کے، اکبر کا۔ سنو گے؟ یزید کہتا عمر سعد مجھے ذرا بتا، جب اکبر زین سے زمین پر آئے حسین پہ کیا گزری؟ وہ باپ زندہ کیسے رہا جس کا ایسا بیٹا؟ بس ادادارو یہ ہر ہے نا، ایک جملہ کہنا، ایک جملہ کہنا۔ اصحاب حسین میں وہ مسلم آئے، مسلم آئے میدان میں آئے اور رجز پڑھتے ہوئے آئے، کہنے لگا سنو میں مسلم ابن اوسجا ہوں، میں اوسجا کا بیٹا مسلم ہوں، میری جان حسین پہ قربان ہے۔ اگلا جملہ سنو گے، کہتا میرے جسم کے ٹکڑے ٹکڑے ہو جائیں اور انہیں بکھیر دیا جائے، میں پھر بھی حسین کا ساتھ نہیں چھوڑوں گا۔ کہتے ہیں مسلم زین سے زمین پر آئے، زمین پر آئے حسین آئے، مظلوم کربلا آئے، کیا کہا؟ کہتے ہیں حبیب زہیر مجھے پتا ہے کہ تم بھی آ رہے ہو، لیکن بطول کے بیٹے کو تنہا نہ چھوڑنا۔ یہ کیسے روشن کردار ہے۔ ایک جملہ کہہ کے زحمت ختم کر رہا ہوں۔ کہتے جب امام آئے نا، مظلوم کربلا مسلم کو اٹھا کے لائے، کیا دیکھا؟ خیموں سے ایک چھوٹا سا بچہ چھوٹی سی تلوار لے کے دوڑا، مقتل کی طرف دوڑا۔ امام نے دیکھا، اصحاب سے کہا اس بچے کو پکڑو۔ پکڑ کے لایا گیا، بیٹا کہاں جا رہے ہو؟ مولا تجھ میں قربان ہونے جا رہا ہوں۔ کس کے بیٹے ہو؟ کہا جس کا لاشا اٹھا کے لائے، اسی مسلم کا بیٹا ہوں۔ بیٹا تمہیں خبر نہیں ہے یہ تیرا بابا مارا گیا، تم ماں کا سہارا ہے، جاؤ خیموں میں جاؤ۔ یہ کہنا تھا، خیموں سے ایک صدا آئی، مولا میں نے خود بھیجا ہے، میں چاہتی ہوں قیامت کے دن بطول کے سامنے میں بھی کوئی کھانیا۔ شریک
Thank you.